तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
त्यो बेलामा चाहिँ यो एक्स क्रोमोजोमबाट आउने हो भन्दा म यति एजुकेटेड अब आफू नर्स भएर पनि मलाई त्यो एउटा भित्र गिल्ट चाहिँ भयो के ओहो मबाट मैले गर्दा मेरो बच्चालाई यस्तो रोग लाग्यो भनेर चाहिँ भयो होइन।
नमस्ते, एसबीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। अबको प्रस्तुतिमा आफ्नो बच्चालाई एक गम्भीर रोग लागेको थाहा पाउँदाको एक नेपाली आमाको अनुभव सुन्नेछौ। डुशेन मस्क्युलर डिस्ट्रोफी डीएमडी आफ्नो डेढ वर्षको छोरामा रहेको थाहा पाउँदा संसारै उल्टिए जस्तो लागेको बताउँछिन् क्यानबराकी निर्जला सिग्देल। यो एक गम्भीर र क्रमशः बढ्दै जाने जेनेटिक डिसअर्डर वा जीनमा रहेको एक असामान्य अवस्था हो जसमा डिस्ट्रोफिन नामक प्रोटिनको कमीका कारण मांसपेशी क्षय हुने बताइन्छ। मुख्य रूपमा साना उमेरका केटाहरू प्रभावित हुने भनिएको यस अवस्था आफ्नो एक्लो सन्तान लियमलाई पनि रहेको थाहा पाउँदाको अनुभवदेखि उनी यस रोगको उपचार जीन थेरापी अस्ट्रेलियामा नै सम्भव होस् भनेर कसरी सक्रिय रूपमा आवाज उठाइरहेकी छिन् भन्ने बारे पेसाले रजिस्टर्ड नर्स रहेकी सिग्देलले बताएकी छन्। उनीसँग सहकर्मी सुनिता पोखरेलले गर्नुभएको कुराकानी सुन्नतर्फ लागौं र त्यसभन्दा अघि हामी तपाईंलाई जानकारी गराउन चाहन्छौ कि यस सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छ। यो कुराकानीमा आत्महत्याको बारेमा पनि उल्लेख गरिएको छ।
SBS नेपाली SBS साउथ एशियनमा
बाबुलाई डुशेन मस्कुलर डिस्ट्रोफी चाहिँ मार्च 2025 डायग्नोस भएको ठ्याक्कै 1 इयर लगभग भयो हैन। त्योभन्दा अगाडि चाहिँ फ्यु मन्थ्स लाग्यो उसको डिजिज डायग्नोज हुनलाई के भएको भनेर पत्ता नलागेर 4-5 months चाहिँ अरूहरू टेस्टहरू गर्ने अनि डायग्नोज गर्नलाई ट्राई भइरहेको थियो। तर डेफिनेटली हामीले डायग्नोसिस पाएको भनेको चाहिँ मार्च 2025 हो।
कति वर्षको थिएँ
बाबु? 1.5 years थियो।
भनेपछि डेढ वर्ष जस्तो हुँदाखेरि त्यो सिम्टम्सहरूले गर्दाखेरि तपाईँहरू चेकअपको लागि चाहिँ जानुभएको थियो, के कन्सर्नले गर्दाखेरि चेक गराउनु जानुभएको?
खास डिएमलाई चाहिँ यसको चाहिँ यो डिजिज चाहिँ कस्तो हो भने न्युरोमस्कुलर डिजिज हो एउटा होइन, जसमा चाहिँ जति बच्चा बढ्दै गयो बल्ल सिम्टम्सहरू देखिँदै जाने हो। लियामको केसमा चाहिँ सिम्टम्सहरू केही पनि देखिएको थिएन, डेभलपमेन्टल चेकहरू एभ्रिथिङ वाज फाइन होइन, अनि त्यो प्रिनेटल स्क्रिनिङहरू बच्चा जन्मिन अगाडि गर्ने स्क्रिनिङहरू पनि सबै ठिक थियो। अनि बाबुलाई चाहिँ जस्ट यस्तो बडीमा ठुल्ठुलो ऱ्यासेजहरू आएको थियो, अनि म आफै पनि नर्स भएको भएर ऱ्यासेजहरू चाहिँ एकदम ठुल्ठुलो खालको थियो। अनि मैले जेपी बेठामा लगेर गएको थिएँ, अब यहाँ सिधै पेडियाट्रिसियन भेट्न पाइँदैन नि त नेपालमा जस्तो। अनि लिएर जाँदाखेरि चाहिँ उहाँहरूले चाहिँ यो चाहिँ नर्मल एलर्जी होला, एलर्जीको औषधि खानु न भन्नुभयो। अनि होइन, यो ठुल्ठुलो ऱ्यासेज देखिन्छ, बाबु एकदम हेल्दी भएको भएर जन्मेदा बेटा जन्मेदेखिबाट एकफेरो पनि ब्लड टेस्टहरू गरेको थिएनौँ, अनि त्यही भएर ल एकफेरो ब्लड टेस्ट चाहिँ गरौँ न भन्नु मैले आफै रिक्वेस्ट गरेँ। अनि ब्लड टेस्ट गर्न लाउँदा उसको लिभर इन्जामहरू एकदम धेरै आयो, अनि हामीलाई फ्यु मन्थ चाहिँ लिभरको रोग होला भनेर के धेरै टेस्टहरू गऱ्यो, रिपोर्ट कुर्दा कुर्दा एकदम धेरै टाइम लाग्यो। अनि लास्टमा फाइनली लिभरमा केही खराबी नदेखेपछि बल्ल चाहिँ पिडियाट्रिसियनसँग रिफरल उहाँसँग रिफर गरेर अनि अपोइन्टमेन्ट पाएर बल्ल अनि बाबुलाई यस्तो भएको रहेछ भनेर अरू ब्लड टेस्टहरूले बल्ल थाहा पायो।
यो रोग लागेपछि चाहिँ कस्तो हुँदो रहेछ अब तपाईँहरूले बुझ्दाखेरि चाहिँ के कुराहरू बुझ्नुभयो त?
जस्तो अब हाम्रो बच्चालाई रोग लागेको छ भनेपछि बल्ल हामीले सिम्टमहरू यसो नोटिस गर्न थाल्यौँ होइन। अनि जस्तो यसमा चाहिँ के हुने भने अहिले मेनली हामीको कन्सर्न भनेको चाहिँ उसको खुट्टाको यो यो घोडा पछाडिको मसलहरू हुन्छ नि, यो मसलहरू चाहिँ पोको पर्दै जाने के टाइट हुँदै अनि मोटो मोटो हुँदै उसको अरू बच्चाभन्दा उसको काफ मसलहरू चाहिँ एकदम ठुल्ठुलो छ के। अनि यसमा चाहिँ के हुने हो भन्दाखेरि यो रोग चाहिँ कस्तो हो भन्दा अब जेनेटिक डिजिज हो, तर सबै जेनेटिक डिजिज सबै चाहिँ अब पेरेन्ट्सहरूबाट आउँछ भन्ने हुँदैन, मोस्टली आमाबाट आउने रोग हो यो चाहिँ। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि बच्चा बढ्दै जाँदाखेरि उसको शरीरमा मासु बढ्दै जानुपर्ने हो नि त, तर उसको बडीमा चाहिँ मासु बनाउने प्रोटिन नै छैन कि। अनि ऊ बढ्दै जाँदाखेरि मासु नभएर चाहिँ फ्याटले बडी भरिँदै जान्छ कि, मासुको सट्टा फ्याट भरिँदै जान्छ। अनि फ्याट र हड्डीले मात्र मान्छे हिँड्न उठ्न बस्न सक्दैन नि त। अनि जति बच्चा बढ्दै गयो त्यति चाहिँ भुइँबाट उम्मिन नसक्ने, अनि त्यसपछि खुट्टाले हिँड्न गाह्रो हुने होइन, टो वाकिङहरू गर्ने खुट्टा टेक्न गाह्रो भएर, अनि त्यसपछि मेन साइन भनेको चाहिँ भुइँबाट उभिँदाखेरि दुई हात दुई खुट्टा चार हात खुट्टा टेकेर उम्मिने अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ उकालो चढ्न नसक्ने, चढ्न ओर्लिन नसक्ने होइन, अनि त्यस्तो हुँदा हुँदै व्हील चेयर बाउन्ड हुने 7-8 इयर्समा चाहिँ अब उनीहरू व्हील चेयरमा बस्नुपर्ने होइन, अनि त्यसपछि हातहरूको त्यो खुट्टाको मसल एकदम धेरै युज हुने भएको भयो, फर्स्टमा भएको जति खुट्टाको मसल वेस्ट हुने अनि त्यसपछि चाहिँ हातहरू नचल्ने, आफ्नो डेली लिभिङ एक्टिभिटिजहरू उनीहरूले गर्न नसक्ने, अनि अब त्यही हो मेन भनेको यसको कन्सर्न भनेको मोटु र फोक्सो पनि अब लङ्स र हात पनि मसल हो नि त, अनि मान्छे बढ्दै बच्चा बढ्दै गएपछि चाहिँ मोटु र फोक्सो पनि मासु डिटेरिएट भएर अनि अहिलेको सन्दर्भमा चाहिँ लाइफ एक्सपेक्टेन्सी 20-25 इयर्स बडीमा 25 इयर्स भनिएको छ.
कस्तो भयो कि त्यो सुरुमा हुन्छ नि डक्टरबाट यो डायग्नोसिस भयो हुँदाखेरिको चाहिँ सम्झिँदाखेरि कस्तो लाग्छ अब के हो भन्ने भएर त्यो हुन्छ नि यो के कन्डिसन हो भनेर थाहै नपाएर अलमल्ल परेको थियो अथवा तपाईँ अब स्वास्थ्य क्षेत्रमै काम गरेको भएर केही चाहिँ थाहा थियो पहिला नै?
अब पढ्दाखेरि थोरै मस्कुलर डिस्ट्रोफी भनेको यस्तो भनेर पढेको चाहिँ थियो तर कहिले पनि आफूले यस्तो केसहरू देखेको थिएन होइन. अब यो रोगको नाम भन्ने बित्तिकै अब फेरि अब अहिले त एडभान्स छ नि त, जता पनि खोजिहालिन्छ के कसो भनेर होइन, अनि ओहो यो त सुनेको थियो के रहेछ भनेर फर्दर हेरौँ न त भन्दाखेरि चाहिँ अब क्योर छैन, यस्तो डिजिज हो, यसरी चाहिँ बढ्दै जान्छ. अब अरू रोगको त आशा हुन्छ नि एउटा होइन, अब बच्चा बढ्दै गएपछि निको होला, केही हुँदैन, बिस्तारै ठिक हुन्छ भन्ने हुन्छ नि त. अब यस्तो ओहो झन् झन् बढ्दै जाने, एज बढ्दै जाँदा भन्दाखेरि चाहिँ एकदमै एक्सेप्ट गर्न एकदम गाह्रो भयो फर्स्ट फ्यु मन्थ्स त. अब फर्स्टमा डक्टरले भन्ने बित्तिकै त अब संसारै हाम्रो त अब लाइक बाबु नै हो नि त, लियाम नै हो नि त हाम्रो संसार त, अनि संसारै उल्टिए जस्तै भयो कि लाइक अब केही छैन लाइफमा, अब बाबुलाई नै यस्तो भयो भन्ने भयो, अनि एकदम गाह्रो भयो फर्स्ट फ्यु मन्थ्स त एकदम गाह्रो भयो मलाई, मेरो हस्बेन्डलाई, अब मम्मी ड्याडी हुनुहुन्थ्यो त्यो बेलामा एज अ सपोर्ट यहाँ होइन थाहा पाउँदाखेरि, त्यो भएर चाहिँ अलिकति सजिलो भयो, तर पनि हुन्छ नि केही पनि होस्तै हुन्थेन कि, खायौँ खाएनौँ, बाबुलाई खुवायौँ खुवाएनौँ, कहीँ जाँदा पनि अब इभन मेरो हस्बेन्ड पनि ऊ बिचरा, हामी त्यो डायग्नोसिस लिएर सिडनीबाट क्यानबेरा कसरी आइपुग्यौँ हुन्छ नि, मलाई त्यो दिनसम्म दिँदा स्टिल पनि मलाई कस्तो सिलिङमा हुन्छ कि लाइक हामीलाई थाहा नै छैन कि हामी कसरी चाहिँ आइपुग्यौँ क्यानबेरा भनेर सिडनीबाट, धन्न बाबुलाई लिएर गएको थिएनौँ डायग्नोसिस लिने दिनमा. अनि
यो कुराकानीलाई जारी राख्नेछौ छोटो विश्राम पछि. विश्रामपछि स्वागत छ फेरि पनि कुराकानीलाई निरन्तरता दिउँ.
अब बिचरा मनी पनि रुदै रुदै गाडी चलाइरहेको थियो, अब म त कति त्यो पहिला होला कि भनेर टेस्ट गरेबाटै मलाई केही होस्तै थिएन कि, अनि फ्यु मन्थ त त्यो एक्सेप्टै गर्न गाह्रो भयो, मेरो बच्चालाई यस्तो भयो होइन, यस्तो भएको छ भनेर, इभन मैले इभन हुन्छ नि कसैलाई पनि नभनिकन बाबुलाई इन्डिया पनि लगेर गएँ कि, एकफेर टेस्ट गरेर कन्फर्म गरौँ न यहाँको टेस्ट रङ पनि हुनसक्छ हो नहोस् भनेर, त्यो मनमा त्यति एउटा चाहिँ हुन्छ नि एक्सेप्टै गर्न नसकेर बाबुलाई इन्डिया पनि लगेर गएँ. इन्डियामा पनि टेस्ट गर्दा सेम रिपोर्ट आएपछि चाहिँ होइन बाबुलाई रोग लागेको छ, अब यसरी जिन्दगी चल्दैन, बाबुलाई हेर्नु पर्यो होइन, अनि त्यस्तो भनेर अब चाहिँ के गर्ने भन्नेतिर लागेको. फर्स्ट फ्यु मन्थ त म त घरबाट पनि बाहिर निस्किन सकिनँ, जसले पनि अब देख्ने चिन्ने मान्छेले बाबुलाई कस्तो छ भन्ने सोध्ने नि त, अनि ओपन अपै हुन सकिनँ कि कसैसँग, अनि इट वाज सो हार्ड.
केही समय अगाडि देखेको र अहिले देखेकोमा उसको ग्रोथलाई लिएर अब त्यही वकिङहरूलाई पनि हेर्दाखेरि चाहिँ कमी हुँदैछ जस्तो देखिनुहुन्छ.
बाबु अब जस्तो पहिला मजाले हिँड्थ्यो ओर्थ्यो भनेदेखि अहिले चाहिँ लङ डिस्टेन्सहरू हिँड्न सक्दैन, अब अलिकति लङ डिस्टेन्स हिँड्ने बित्तिकै मामु अय भयो भन्छ खुट्टा होइन, अनि उसलाई चाहिँ हामीले जहाँ जाँदाखेरि पनि वकरमा हालेर लिएर जान्छौँ, प्रायः धेरै हिँड्न दिँदैनौँ, अनि त्यसपछि अनि ऊ चाहिँ अलिकति थोरैभन्दा बढी खेल्यो ओर्यो भनेदेखि पनि टायर्ड भएर बसिहाल्छ थचक्क बस्ने, अनि उम्मिनलाई गाह्रो भएर घिस्रिँदै हिँड्छ, अनि त्यसपछि त्यो टो वाकिङहरू गर्न थालेको छ कि अलिकति टोल्सहरूले हिँड्छ कि उसलाई त्यो खुट्टा टेक्दा फेरि पैतालाले टेक्दा घोडाको पछाडिको मासु टाइट हुँदै गएको छ नि त, अनि उसलाई गाह्रो भएर टोले टेकेर हिँड्ने त्यस्तो गर्छ.
तपाईँहरूले बाहिरैबाट थाम्दाखेरि पनि टाइट छ भनेर थाहा हुन्छ कि?
थाहा हुन्छ, समाउँदाखेरि ट्याक्क टाइट भएको अनि ठुलो ठ्याक्क फिल हुन्छ.
ए कहिले आउनु भएको अस्ट्रेलियामा चाहिँ?
हामी 2018 अस्ट्रेलिया आएको थियौँ.
ए अनि के सुरुमै क्यानबेरा जानुभयो कि सिडनीमा बस्नुहुन्थ्यो कि?
होइन फर्स्टमा सिडनीमा बस्यौँ, अनि मास्टर्स भ्याएर मैले मेरो रेजिस्ट्रेसन पनि लिएँ नर्सिङको. म चाहिँ उतै बेङ्गलोरमा नर्सिङ पढेको अनि उता पनि नर्स थिएँ अनि यता आएर रेजिस्ट्रेसन लिएपछि चाहिँ ठ्याक्क कोभिडको बेला थियो अनि सिडनीमा एकदम कामहरू पाउन गाह्रै थियो, भन्दा नि पिआर गाह्रो थियो त्यो बेलामा. अनि हामी चाहिँ ठ्याक्क ताजमहलमा गएर पिआर लियौँ ओऱ्यौँ अनि त्यसपछि पिआर हुने बित्तिकै एउटा घर लियौँ अनि बाबु पाम न त एउटा भनेर, बच्चा पाम एउटा भनेर लियाम भयो. अनि लियाम भएपछि चाहिँ ताजमेनियामा अलिकति फेसिलिटीहरू जे कुरालाई पनि एकदम लङ लङ वेटिङ टाइम, अब त्यही भएर कता जाने भन्दा अलिकति अब गाउँमा बसेको है अनि अलिक शान्त ठाउँमा जाउँ न भनेर हामी 2024 अगस्तमा यहाँ आयौँ हामी क्यानबेरा. अनि त्यही अक्टोबर यस्तोबाट बाबुको त्यही ऱ्यासेसहरू देखिन थाल्यो. लाइक अब भगवान्ले पनि हुन्छ नि एभ्रिथिङ ह्यापन्स फर समथिङ गुड भनेको जस्तो. अब सायद ताजमिनियामा भएको भए बाबुको डिजिज अहिलेसम्म हामीलाई थाहा नै हुन्थेन होला, अलिकति स्लो छ त्यता सबै कुराहरू.
अब जस्तै तपाईँ अहिले त एकदम यो कन्डिसनको बारेमा एडभोकेसी पनि गरिरहनु भएको छ होइन, अब सोसियल मिडियामा विशेष गरेर टिकटकमा चाहिँ तपाईँले यो 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 अवस्थाको बारेमा धेरै कुराहरू बताइरहनु भएको हुन्छ होइन. ट्रिटमेन्टको चाहिँ के रहेछ, अब कस्तो छ ट्रिटमेन्ट हुन्छ हुँदैन, त्यसको थेरापीहरू कस्तो हुँदो रहेछ, के अभाइलेबल छ अस्ट्रेलियामा भनेर.
अब मेन भनेको चाहिँ यसमा चाहिँ होइन जस्तो अब भइरहेको एक्जिस्टिङ मसलहरूलाई चाहिँ कसरी बचाउने, अलि लङ टाइमसम्म कसरी हिँडाउने, होइन बच्चाहरूलाई हेल्प गर्ने भन्ने नै मेन छ. अहिले अस्ट्रेलियामा चाहिँ अरू कुनै पनि ट्रिटमेन्ट अभाइलेबल छैन होइन, त्यही भएर चाहिँ बाबुलाई अहिले हामीले एनडिआइएस अप्रुभ भएको छ उसको, अनि उसलाई चाहिँ एनडिआइएसको थ्रुबाट फिजियोथेरापी, हाइड्रोथेरापी, अब चाहियो भने डाइटिसियनहरू रिफरलहरू मिल्छ होइन. तर अहिले बाबुको चाहिँ मेन भनेको हाइड्रोथेरापी, स्विमिङ लिएर जाने हप्तामा एक दिन चाहिँ, अनि त्यसमा चाहिँ त्यो एकदमै राम्रो एक्सर्साइज हो अरे क्या, त्यसले चाहिँ उसको सबै मसलहरूलाई मुभमेन्ट गराएर फ्लेक्सिबल गराउँछ भनेर. अनि त्यसपछि महिनामा एकफेर चाहिँ फिजियोथेरापी लान्छौँ. फिजियोथेरापिस्टले पनि एक्सर्साइज सिकाइदिनुहुन्छ, त्यहाँ चाहिँ त्यति केही गर्ने होइन, कस्तो भइरहेको छ बाबुको कन्डिसन भनेर चेक गर्ने, अनि हामीहरूले घरमै बाबुको एक्सर्साइजहरू गर्छौँ कि. अनि उसलाई चाहिँ दिनमा चाहिँ 5-6 एक्सर्साइज, 6-7 नै गराइदिनुपर्छ दिनमा. अनि त्यही भएर चाइल्ड केयरहरू पनि हालेको छैन, किनभने एक्सर्साइज गराइदिनु पर्यो अब आफैले होइन. अनि मेन भनेको त्यति नै हो. 4 माथि भइसकेपछि चाहिँ एउटा ट्रिटमेन्ट एफडिएले युएसमा अप्रुभ गरेको छ होइन, त्यो चाहिँ जिन थेरपी हो. जिन थेरपी भनेको चाहिँ बाबुको शरीरमा जुन जिन मिसिङ भएर यस्तो भइरहेको छ त्यो जिनलाई रिप्लेस गरिदिने होइन. अनि त्यो जिन रिप्लेस गरेपछि फेरि बिग्रिसकेको मसलहरू चाहिँ बन्दैन, तर बाँकीको मसलहरू चाहिँ सुरक्षित हुन्छ क्या, जस्तो उसको हार्ट लङ्सहरू सुरक्षित हुन्छ. एकदम एडभान्स भइसकेको छ साइन्स. अस्ट्रेलियामा पनि एकदम धेरै ट्रायलहरू भइरहेको थियो, तर अब विभिन्न कारणहरूले गर्दाखेरि अहिले चाहिँ रोकिएको छ अरे. अनि त्यसपछि त्यो सेम जुन जिन थेरापी युएसमा अभाइलेबल छ त्यसको पनि ट्रायलहरू अस्ट्रेलियामा अब चाहिँ लिएर आउने, किनभने यता बनेन, अब त्यही भयो नि लिएर आउने भनेर प्रोसेसहरू चाहिँ अगाडि बढिरहेको छ. मेरो एउटै कन्सर्न भनेको बाबु त ठुलो हुँदैछ नि त, अनि ऊ 4-5 हुँदा त्यो जिन थेरापी दिनुपर्ने, अनि केही गरी ऊ 5 हुँदासम्म अस्ट्रेलियामा त्यो आइपुगेन भनेदेखि त बाबु त मिस आउट भयो नि त त्यो ट्रिटमेन्टको लागि. अनि त्यही भएर पनि हामीले कसरी हुन्छ, कसरी ट्रायल्सहरू अगाडि एकदम बढाउने होला, के गर्ने होला भनेर चाहिँ मैले चाहिँ आफ्नो यता रिसर्चहरू पनि गरिरहेको हुन्छु, यताउता हस्पिटलहरू सबैतिर अप्रोच गरिरहेको हुन्छु. दुबईमा पनि अप्रोच गरेको थिएँ बाबुको जिन थेरापीको लागि, उहाँहरूले एकदम एक्सपेन्सिभ छ भनेर भन्नुभयो. आई नो इट इज एक्सपेन्सिभ, सफर अस्ट्रेलियामै आइदियो भने बाबु त जन्मिँदै यतैको सिटिजन हो नि त, अनि उसको लागि चाहिँ केही सहज हुन्थ्यो भनेर हुन्छ नि.
हामी बाहिर गर्दाखेरि कतिसम्म खर्च लाग्ने रहेछ तपाईँले बुझे?
दुबईले पठाएको कोर्सको अनुसार चाहिँ 2.9 युएसडी भनिएको छ. 2.9 मिलियन युएसडी भनेको 45 नेपाली जति भनौँ न.
अनि युएसको
जापानले पनि युएसको अझ महँगो छ, 3.2 छ. युएसबाटै ल्याउने हो दुबईले, तर दुबईमा चाहिँ हेल्थ सिस्टममा ट्याक्स नलाग्ने भएको भएर अलिकति सस्तो परेको. जापानले पनि लास्ट मन्थ यही जिन थेरापी अप्रुभ गरेको छ, उनीहरूले चाहिँ 1.9
सक्सेस रेट चाहिँ कस्तो रहेछ, कस्तो भइरहेको छ त्यो कुनै अहिले त्यो देखिएको छ?
अब त्यसमा चाहिँ जापान अनि युएसमा चाहिँ रिसर्च सकिएर अप्रुभ गरेको हो होइन, जुन बच्चाहरू जुन बच्चाहरूलाई हिँड्न ओर्न गाह्रो थियो, भरेन चढ्न उठिन, अनि यो जिम थेरापी दिएपछि चाहिँ अलिकति उनीहरूको हिँडाइ ओराइ बेटर भएको छ अरे पहिला भन्दा, होइन? अनि यो चाहिँ 6 वर्ष मात्र भयो यो जिम थेरापी आएको, त्यही भएर लाइफ लङ चाहिँ थाहा छैन, त्यही भएर क्योर भनेर यसलाई भनिएको छैन, जस्ट ट्रिटमेन्ट भनेर भनिएको छ, किनभने 6 वर्ष मात्र देखिएको छ नि त यसको रिजल्ट त. अनि यसमा चाहिँ जति बच्चाहरूको जति मसल बिग्रियो बिग्रियो त्योभन्दा बढी चाहिँ बिग्रेको छैन अरे कि.
अनि यहाँ अस्ट्रेलियामा चाहिँ त्यो अब जिम थेरापी ल्याउनलाई अब तपाईँले त पनि भेट गर्नुभएको थियो के अरे, होइन, अलिकति पोलिसी मेकरहरूसँग पनि कस्तो केले अड्काइराखेको छ अथवा तपाईँले बुझेको के छ यसमा?
अब यस्तो उहाँहरूले चाहिँ सबै अब आफ्नै यहीँ बनाउन ट्राई गर्दै हुनुहुन्थ्यो यहीँको जिम थेरापी, होइन? अनि लास्ट फ्यु इयर्स त एकदम धेरै ट्रायलहरूमा लाग्नु भएको थियो, अनि लास्ट आई थिङ्क फ्यु मन्थ्स अगाडि चाहिँ अब के भएर बेबिजहरूको डेथहरू के भएर अनि स्टप भयो ट्रायल, होइन? अनि यताको ट्रायल स्टप भइसकेपछि चाहिँ अब त केही न केही त ल्याउनु पर्यो कन्ट्रीमा भनेर, अनि उहाँहरूले चाहिँ अहिले 2-3 वटा बच्चालाई कतिवटा बच्चालाई दिनुभएको छ त्यो खोलाएर अब इन्टरनेटहरूतिर राखेको हुँदैन, सबै इन्फर्मेसनहरू हामीले पाउँदैनौँ, तर बाबुको स्पेसलिस्टहरूलाई थाहा छ मैले बाबुको लागि यस्तो गरिरहेको छु भनेर, त्यही भएर उहाँहरूले मलाई दिएको इन्फर्मेसन अनुसार चाहिँ ट्रायल्सहरू भइरहेको छ फ्यु बच्चाहरूमा यो जिम थेरापी इन्जेक्ट गरेको छ. हामी अब अस्ट्रेलियन हुन्छ नि टिबिएले चाहिँ यहाँ चाहिँ अनुसन्धान गरिरहेको छ, लाइक हेरिरहेको छ कस्तो छ रिपोर्ट, अब त्यति महँगो युएससँग पैसा तिरेर यहाँ लिएर आउँदा वर्थिट हुन्छ कि हुँदैन भनेर चाहिँ उहाँहरूले चाहिँ त्यो ट्रायल भइरहेको छ. अब यो जुलाई मिड अफ जुलाई या त अगस्तसम्ममा रिपोर्ट आउँछ ल्याउने कि नल्याउने भनेर भनिएको छ.
हजुर, यो चाहिँ नितान्त तपाईँलाई एन्सर दिन मन लागे पनि हुन्छ नगरे पनि, यो जुन ट्रायल उनीहरूको भइराखेको थियो त्यसमा अप्रोच भयो कि भएन तपाईँलाई चाहिँ?
अप्रोच यस्तो भयो, बाबु सानो छ नि त, बाबुको एज पुगेन, किनभने त्यो जिम थेरापी 4 वर्ष नभइदिन मिल्दैन, अनि लियाम त बल्ल 3 वर्ष हुँदैछ नि त, अनि म उसको बाबुको डक्टरहरूलाई मैले भनेको छु हामी ओपन छौँ कुनै पनि ट्रायलहरूको लागि भनेर, अनि बाबु चाहिँ सबैभन्दा सानो क्यान्डिडेट हो कि. कस्तो हुन्छ भने यो डिजिजमा चाहिँ नि जब बच्चा अलिकति ठुलो भएर हिँड्न छोड्दैन नि तबसम्म अब केही नर्मली एउटा ऱ्यासेज नआएको भए मैले लियामलाई डक्टर मिठामा लगेर जाने नै थिएन नि त, ग्रोथ वाइज त यताउता उता सबै नर्मल छ नि त, अनि थाहा नै हुँदैन अरे कि जबसम्म अलिकति ठुलो भएर हिँड्न छोड्दैन तबसम्म थाहा हुँदैन. अब लियामको चाहिँ कस्तो भयो भने एकदम एक्सिडेन्टल फाइन्डिङ भयो कि, ड्युसेन मस्कुलर डिस्ट्रोफी छ भनेर कतै लाने बित्तिकै अब भन्नुपर्छ नि त डिजिजको यस्तो लागेको छ मेरो बच्चालाई भनेर भन्ने बित्तिकै सबैजनाले यति सानो बच्चालाई कसरी थाहा पाउनु भयो, हाउ क्यान यु से यति सानो बच्चालाई लगाएको छ भनेर भन्नुहुन्छ. अब मसँग चाहिँ जिम थेरापीको रिपोर्टै छ नि त अहिले त, अनि त्यही भएर भेरी अनकमन चाहिँ यति सानो बच्चालाई देखिनु, अनि त्यही भएर पनि अहिले उसको लागि चाहिँ केही पनि छैन कि. अब हामीले यो मैले यो सबै सानै उमेरमा उसको सुरु गर्नुको कारण चाहिँ ताकि उसको एज पुग्दासम्म ऊ केही कुराबाट पनि नछुटोस्, होइन? त्यस्तो भनेर हो. मैले यहाँको एमपीसँग, लोकल एमपी मिस्टर डेभिड स्मिथ हुनुहुन्छ, उहाँसँग चाहिँ भेटेको थिएँ अस्ति फ्यु डेज अगाडि, होइन? मैले खास अपोइन्टमेन्ट लिन त पहिलादेखि ट्राई गरेको, इमेल्सहरू चाहिँ मैले पहिला पनि पठाएको हो धेरैजना एमपीहरूलाई, उहाँहरूले चाहिँ हामी एमपीआईसहरूलाई सबबाट थ्रुबाट सपोर्ट गर्छौँ अरू के सपोर्ट गर्न सक्छौँ भन्नुभएको थियो, इमेल इमेलमा कुरा भइरहेको थियो. तर अनि मैले उहाँलाई भेट्ने अपर्च्युनिटी पाएँ यहीँ क्यानबेराकै एकजना लोकल डक्टर कृष्ण हमाल भनेर हुनुहुन्छ, उहाँले नै हेल्प गरेर उहाँको थ्रुबाट अनि मैले अपोइन्टमेन्ट्सहरू पाएर उहाँ पनि जानुभएको थियो हामीसँग, अनि उहाँकै थ्रुबाट चाहिँ मैले अपोइन्टमेन्ट पाएँ, अनि त्यसपछि जाँदाखेरि चाहिँ उहाँहरूलाई अलरेडी थाहा रहेछ यो डिजिजको बारेमा, उहाँहरूको एउटा कोलिगको बच्चालाई पनि यस्तो भएर 18 इयर्समा डेथ भएको रहेछ, अनि मलाई थाहा छ यो डिजिज कस्तो हो भनेर भन्नुभयो, अनि उहाँले चाहिँ हामीलाई म हेल्थ मिनिस्ट्रीमा यो कुरा पुर्याउँछु, म एउटा इमेल लेख्छु दिस विक, अनि 2-3 विक्समा उताबाट के रेस्पोन्स आउँछ कस्तो भइरहेको छ ट्रायलहरू अनि के छ खबर त्यो बुझौँ पहिला, अनि त्यसपछि लुक फरवर्ड वाट वी क्यान डु भनेर भन्नुभएको छ.
अनि यहाँ अस्ट्रेलियामा चाहिँ कति रहेछ कि यो अवस्थाको बच्चाहरू, अब सङ्ख्या हेर्दाखेरि कस्तो कतिको पाइएको देख्नु भएको छ?
यो चाहिँ अब रियल डिजिज भने पनि 4-5,000 बोइज 5,000 बच्चामा चाहिँ एउटालाई देखेकै छ अस्ट्रेलियामा, एकदम कमन रहेछ. अझ मैले नेपालमा यो अस्ट्रेलियाभन्दा कमन नेपालमा पाएँ, यहाँ चाहिँ 5,000 बच्चामा एउटा भनिएको छ, होइन? अब नेपालमा चाहिँ 3-4,000 बच्चामा एउटा रहेछ, त्यति कमन रहेछ नेपालमा झन्. तर डायग्नोसिस नहुने भएको भएर थाहा नभएको होइन, जस्तो अब जस्तो मानौ लियाम भयो होइन, अनि लियामको चाहिँ माइलस्टोन सबै ठिक थियो भने मलाई लियामलाई रोग लागेको छ भनेर 5-6 वर्षसम्म थाहा हुन्थेन, केही गरी मैले अर्को बच्चा पाउँथेँ भने अर्को बच्चा छोरा भयो भने अर्को बच्चामा पनि यो डुसेन मस्कुलर डिस्ट्रोफी देखिन्थ्यो कि। अनि नेपालमा चाहिँ ट्री त्यो राम्ररी डायग्नोसिस नभएको कारणले धेरै बच्चाहरू पाइन्छ नि त, अनि त्यो सबै बच्चाहरूलाई देखिने कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ एकदम धेरै कमन रहेछ उता चाहिँ। अब यो खास यो अब जेनेटिक डिजिज होइन आमाबाट लाग्छ यो डुसेन मस्कुलर डिस्ट्रोफी होइन, अनि यो के हुँदो रहेछ भने एउटा मदर्स गिल्ट हुँदो रहेछ कि, ए हुन्छ नि मैले मलाई फर्स्ट 2 मन्थ चाहिँ त्यस्तो भयो, ओहो मैले गर्दा मेरो बच्चालाई यसरी रोग लाग्यो भन्ने भयो कि, अनि पछि त्यसपछि मैले डक्टरहरूलाई एक्सप्रेस गरेँ अनि उहाँहरूले चाहिँ तिम्रो पनि टेस्ट गरौँ न त भनेर मेरो पनि टेस्ट गर्दाखेरि चाहिँ मेरो टेस्ट चाहिँ नेगेटिभ आयो कि, त्यो जिन थेरापी क्यारियर टेस्ट भन्ने हुन्छ होइन। नेपालमा पनि अब कति धेरै हामी नेपाली पेरेन्ट्सहरूको पनि बच्चाहरूलाई के धेरै जेनेटिक डिजिजहरू भइरहेको हुन्छ, एउटा क्यारियर टेस्ट गर्नु चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ कि, ताकि हामीहरूले अर्को बच्चा पायौँ भने पनि त्यो बच्चालाई अर्को बच्चालाई पनि त्यही रोग नदेखियोस् भनेर। अनि यसमा चाहिँ एकदम धेरै एजुकेसन अवेरनेसहरू एकदम इम्पोर्टेन्ट छ। आई थिङ्क यस्तो कुराहरू चाहिँ नेपालमा हामी अरू ठुल्ठुलो कुराहरूमा कुरा गर्दा गर्दै यो सानो सानो कुराहरू चाहिँ एकदम अननोटिस जाने रहेछ कि। म अब म अस्ट्रेलियामा आएर बसे पनि यहाँको सिटिजनसिपै लिए पनि मेरो मत मेरो मन मेरो त मेरो आफ्नो जन्मभूमि हो नि त नेपाल त मेरो आफ्नो हुन्छ नि एउटा मनबाट म त आफू नेपाली हुँ भन्ने जहिले भइरहेछ नि त। अनि मलाई चाहिँ म जुन बाबुको यो डायग्नोसिस पछि चाहिँ मलाई कोप गर्न एकदम गाह्रो भयो अनि म 2 मन्थ्सको लागि नेपाल गएँ होइन। नेपालमा एउटा मस्कुलर डिस्ट्रोफी फाउन्डेसन भनेर रहेछ अनि मैले त्यहाँ भिजिट गर्दाखेरि चाहिँ मलाई एकदमै धेरै हुन्छ नि सिचुएसन एकदमै धेरै कस्तो लाग्यो नेपाली बच्चाहरू डुसेन मस्कुलर डिस्ट्रोफी भएको बच्चाहरूको। आई एम भेरी ह्याप्पी म अस्ट्रेलिया जस्तो कन्ट्रीमा छु होइन, म केही न केही बाबुलाई आउँछ भन्ने मलाई आशा छ, डक्टरहरूले पनि त्यही भन्नुहुन्छ। तर मैले चाहिँ यो जुन बाबुको होफर लियाम क्याम्पेन स्टार्ट गरेको छु होइन, मेरो मेन उद्देश्य भनेको भविष्यमा गएर लियामले केही गरी ट्रिटमेन्टहरू यतै पायो भने चाहिँ मैले चाहिँ गभर्मेन्टसँग पनि मैले अस्ति एमपीसँग पनि यो कुरा राखेको थिएँ नेगोसिएट गरेर, हामीहरूले नेपालको बच्चा बच्चीहरूलाई पनि यहाँ पछि भइरहेको ट्रायलहरूमा ल्याउन सक्यौँ यसो गर्न सक्यौँ भने एकदम राम्रो हुन्छ भन्ने हिसाबले म चाहिँ लियामको लागि मात्र नभएर सम्पूर्ण हुन्छ नि नेपाली कम्युनिटी नेपालमा भएको बच्चाहरू सबैको लागि एडभोकेट गर्नको लागि मलाई एटलिस्ट त्यति गर्दाखेरि चाहिँ मैले चाहिँ ल है मैले मेरो बच्चालाई मात्रै नभएर सबैको लागि केही गरिरहेको छु, मलाई सबैले साथ दिनुभएको छ नि त होफर लियाम क्याम्पेनमा, त्यही भएर म पनि सबैको लागि केही गर्छु भनेर अब सुरु गरेको छु। लेट्स सी म कहाँ पुग्छु, मेरो मेन उद्देश्य भनेको अहिले बाबुलाई ट्रिटमेन्ट गराउने हो, अब बाबुको एउटा ट्रिटमेन्ट भइसकेपछि अनि त्यसपछि हुन्छ नि सबैजना मिलेर केही न केही सबैको लागि गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
अनि नेपालमा चाहिँ कस्तो रहेछ कन्डिसन, कस्तो पाउनु भयो त्यहाँनिर अब बुझाए के अझ पेरेन्ट्सहरूको बुझाए?
अब बिचरा अब मस्कुलर डिस्ट्रोफी भएको बच्चाहरू को कति ढिलो ढिलो डायग्नोसिस भएको छ, डायग्नोसिसको लागि पनि एउटा स्क्रिनिङ गर्न पनि इन्डियामा ब्लड स्याम्पलहरू पठाउनु पर्ने अनि कति पछि रिपोर्ट्सहरू आउने होइन, अनि धेरै न्युरोमस्कुलर क्लिनिकहरू पनि छैन कि नेपालमा, न्युरोमस्कुलर डक्टरहरू पनि थोरै हुनुहुन्छ अनि अनि हुन्छ नि पेरेन्ट्सहरूलाई त डक्टरहरू जाँदाखेरि होइन डायग्नोसिसै भएको छैन अरे कि बच्चाहरूको, अहिले कुरा गर्नुहुन्छ मसँग कति मदरहरू कनेक्टेड हुनुहुन्छ अनि उहाँहरूले भन्नुहुन्छ कि जहिले चेकअपहरू गर्न लाँदा ठिक हुन्छ थेरापी गर्नुपर्छ यस्तो गर्नुपर्छ भन्नुहुन्छ अरे, तर डायग्नोसिस चाहिँ उहाँहरूले पाउनु नै भएको थिएन। कति पेरेन्ट्सहरूले त लियामको स्टोरी हेरेपछि बल्ल डक्टरहरूले स्याम्पलहरू पठाएर अनि डायग्नोसिस पाउनु भयो अरे कि उहाँहरूले कुरा गरेपछि, अनि प्लस कति धेरै बच्चाहरू ह्विल चेयर बाउन हुनुहुन्छ, अभाइलेबल ह्विल चेयर छैन है, मस्कुलर डिस्ट्रोफी फाउन्डेसनमा फिजियोथेरापिस्टहरू हुनुहुन्छ बिचरा डक्टरहरू जेनेटिक काउन्सिलरहरू हुनुहुन्छ तर एक्सिस छैन कि त्यहाँ बच्चाहरू लिएर आउनको लागि एउटा सुइटेबल गाडी पनि छैन कि भेहिकल पनि जसमा चाहिँ ह्विल चेयर हालेर बच्चाहरूलाई ल्याउन सकियोस् होइन, एकदमै नाजुक छ सिचुएसन। अब गभर्मेन्ट चेन्ज भए अनुसार यस्तो कुराहरूमा पनि ध्यान गएर राम्रो भयो भने गर्नु, तर हामीहरूले पनि केही गर्न सक्ने कामहरू चाहिँ गर्नुपर्छ एज अ हुन्छ नि हामी पनि नेपाली भइसकेपछि गर्नुपर्छ जस्तो मलाई लाग्छ। एकदम सिचुएसन चाहिँ एकदमै नाजुकै छ मलाई त्यो भएन, मलाई त्यो देखेपछि चाहिँ हुन्छ नि एटलिस्ट लियाम त अस्ट्रेलियामा छ केही न केही हुन्छ
तपाईँहरूलाई त अब इमोसनल्ली हुन्छ नि तपाईँहरूको टाइमको हिसाबले सबै कुराले गर्दाखेरि इम्प्याक्ट त पारिहाल्छ, तर अब कामकै हिसाबले पनि काम लियामको केयरको लागि चाहिँ कसरी मिलाइरहनु भएको छ त?
हामीहरूले चाहिँ दुईजनाले पार्ट टाइम मात्रै काम गर्छौँ, फुल टाइम कसैले पनि गरेको छैनौँ। अहिले त मम्मीहरू आउनु भएको छ 3 महिनाको लागि, तर अब मम्मीहरू हुनुहुन्छ भनेर फुल टाइम हामीले काम मलाई चाहिँ कस्तो हुन्छ भने लियामलाई अलिक टाइमसम्म देखेन भने एउटा एन्जाइटी जस्तो हुन्छ कि अब आफ्नो बच्चालाई त्यस्तो छ भन्ने भइसकेपछि म त्यो 3 महिना मलाई एकदम धेरै एन्जाइटी एट्याक, म लगभग डिप्रेसन त्यस्तो हुन लागिसकेको थियो। अनि मेरो हस्बेन्ड एकदम सपोर्टिभ, फ्यामिली सपोर्टिभ भएको भएर चाहिँ हुन्छ नि आई गट थ्रु इट, म चाहिँ अब ल है अब के गर्नुपर्छ भनेर लागेको छु। तर स्टिल पनि मलाई अलिकति टाइम मैले लियामलाई देखिनँ, म लियामसँग टाढा भयो भने मलाई चाहिँ एन्जाइटी जस्तो आउँछ। म एज अ नर्स भए पनि म चाहिँ यस्तो नाइट सिफ्टहरू एउटा दुइटा पिक गर्छु एक्स्ट्रा, नत्र भने पार्ट टाइम काम गर्छु। अनि मेरो हस्बेन्डले पार्ट टाइम दुईजना भएर, म नहुँदा मेरो हस्बेन्ड, ऊ नहुँदाखेरि म गरेर अनि बाबुलाई हेर्छौँ हामीले।
जस्तै तपाईँले भन्नुभयो नि होइन, यो चाहिँ जेनेटिक अनि फेरि ममबाट आउने भनेर भन्नुभयो नि होइन, त्यसबाटको गिल्ट हुन त तपाईँले अलिकति टच गर्नुभयो। अब त्यही तपाईँले जेनेटिक टेस्ट पनि गराएँ, आफूमै पनि टेस्ट गराएँ भनेर भन्नुभयो होइन, कस्तो गिल्ट के त्यो मलाई कस्तो, यत्तिकै हामीलाई एकदमै सानोतिनो कुरामा त गिल्ट लिने बानी हुन्छ भनेपछि त्यो कस्तो थियो कि, त्यो कसरी ह्यान्डल गर्नुभयो अथवा केले हेल्प गर्यो तपाईँलाई त्यो गिल्टबाट निस्किनको लागि चाहिँ, कि त्यो टेस्टै कुर्नु पर्यो टेस्ट रिजल्टै?
होइन, त्यो इभन त्यो टेस्ट भइसकेपछि पनि स्टिल पनि त्यो मैले त्यो पहिलाको सोचेँ भनेदेखि होइन, मैले त्यो कुराहरू सोच्दाखेरि ओहो एक्स क्रोमोजोमबाट आउने भनेपछि मैले के गरी हुन्छ नि, मैले बच्चै नपाएको भए ल्याम यस्तो हुन्छ नि, उसलाई गाह्रो हुन्थेन भने जस्तो फिल हुन्छ कि। मलाई चाहिँ कस्तो लाग्छ भने नि, जस्तो अब मेरो हस्बेन्डले चाहिँ के भन्नुहुन्छ भने, केही भएन इच्छो के मिर्चला हामी हेरौँला लियामलाई इच्छो के भन्नुहुन्छ होइन, तर म त नर्स हो नि त, मैले कति धेरै पेसेन्टहरू त्यस्तो बिमारीको पेसेन्टहरू कति धेरै अरू अरू रोगको त्यसरी बच्चा बेलादेखि बिरामी भएर बसेको देखेको छु नि त होइन। अन्त मेरो मनले चाहिँ मलाई त्यसरी एल नर्स र आमा हुनु गाह्रो रहेछ कि, दुइटै सँगै हुनलाई, किनभने त्यो भोगेको छु देखेको छु, अरूले भोगेको पनि एकदम नजिकबाट देखेको छु नि त। अनि त्यही भएर मलाई चाहिँ बरु म अहिले बच्चा नपाएको भएदेखि हुन्छ नि ध्यानलाई यस्तो भएर ध्यानलाई गाह्रो हुने थिएन भने जस्तो फिल हुन्छ कि, मलाई स्टिल अहिले पनि हुन्छ त्यो एउटा। अनि त्यो बेलामा चाहिँ यो एक्स क्रोमोजोमबाट आउने हो भन्दा म यति एजुकेटेड अब आफू नर्स भएर पनि मलाई त्यो एउटा भित्र गिल्ट चाहिँ भयो कि, ओहो मबाट मैले गर्दा मेरो बच्चालाई यस्तो रोग लाग्यो भनेर चाहिँ भयो होइन। अनि त्यो धेरै टाइम भयो अनि मैले यो एक्सप्रेस गरेँ कि, खास एक्सप्रेस गरेर हेल्प लिनु भनेको चाहिँ एकदमै राम्रो थिङ हो कि, किनभने मैले त्यो बेलामा एक्सप्रेस गरेर डक्टरहरूसँग उनीहरूले मलाई रिफर गरेँ साइकोलोजिस्ट होइन, अनि मलाई इभन कामबाट पनि सपोर्टहरूको लागि रिफर भयो कि, उहाँहरूले नम्बरहरू दिएर मैले चाहिँ भोइस आउट गरेर कुरा गरेँ। मैले मेरो हस्बेन्डसँग कुरा गरेँ, मैले मेरो मम्मी ड्याडीसँग कुरा गरेँ, म त यस्तो स्टेजमा पुगेको थिएँ, मलाई त म अब लियामलाई सँगै लिएर म काहीँ गएर मर्छु जस्तो फिल हुन्थ्यो कि मलाई, किनभने म एक्लै गएर मऱ्यो भने त मेरो बच्चालाई हेर्ने कोही पनि हुँदैन नि त होइन। अनि मैले मेरो बच्चालाई उसलाई छोड्न पनि सकेन, ऊसँगै उसलाई लिएर गएर त्यो पनि गर्न सकेन, म त्यस्तो फिलमा पुगिसकेको थिएँ कि। अनि मैले भोइस गरेँ मेरो हस्बेन्डलाई, मलाई यस्तो फिल हुन्छ भने, अनि मेरो मम्मी ड्याडीलाई भने, अब बिचरा मम्मी ड्याडीलाई होइन आफ्नो छोरी यस्तो भन्दा कस्तो भयो होला, तर पनि मैले मेरो मेन्टल हेल्थ मैले पनि भोइस गरिनँ भने त मलाई भित्रभित्रै त्यो कुरा त बढ्दै गयो नि त। अनि मम्मीहरूसँग भोइस गरेँ, प्लस मैले डक्टरसँग मलाई यस्तो यस्तो फिलिङ आउँछ भन्दाखेरि, अनि उनीहरूले मलाई आई थिङ्क यु निड हेल्प भनेर साइकोलोजिस्ट रिफर गर्यो। मैले साइकोलोजिस्टहरूसँग कुरा गर्दाखेरि अनि डक्टरहरूले सबैजनाले मलाई इट्स नट युर फल्ट, लियाम मात्र एउटा होइन अरू पनि छन्, लियामलाई तिमीले बिचमै हामीले टेस्ट पनि गऱ्यौँ, अनि उहाँहरूले मलाई एकदम धेरै हेल्प गर्नुभयो योबाट आउनलाई, प्लस काममा पनि एकदम धेरै हेल्पहरू अभाइलेबल हुन्छ जसलाई थाहा हुँदैन होइन। हामीहरू अस्ट्रेलिया जस्तो कन्ट्रीमा भएको मान्छेहरूलाई चाहिँ के हुन्छ भने, काममा एकदम डिफ्रेन्ट टाइपको हेल्पहरू अभाइलेबल हुन्छ कि, त्यहाँ चाहिँ मान्छेहरू हुन्छ होम वी क्यान जस्ट कल, हामी नाम पनि भन्नु पर्दैन, वी क्यान टक अबाउट इट के, हाम्रो कुराहरू सुनिदिने मान्छेहरू हुन्छ, अनि त्यस्तो सबै हेल्पहरू लिएर अनि त्यसपछि नत्र भने मसँग यति करेज भएर म यसरी अगाडि बाबुको लागि केही गर्छु भनेर मलाई 8 महिना 9 महिना अगाडि कसैले के गर्छु भनेर सोधेको भए आई ह्याड नो एन्सर, म त्यो लियामलाई लिएर यसरी अगाडि बढ्छु, म मान्छेहरूको अगाडि यसरी चाहिँ मेरो बच्चालाई रोग लागेको छ भन्छु भनेर म कहिले पनि सोचेको थिएन म यो स्टेजमा पुग्छु भनेर।
विश्राम बिस्तारै शरीरको मांसपेशी क्षय हुँदै हिँडुलका साथसाथै श्वास प्रश्वास र मुटुसम्ममा असर पुर्याउने भनिएको डुसेन मस्क्युलर डिस्ट्रोफी आफ्नो बच्चामा रहेको बारे क्यानबराकी निर्जला सिग्देल सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै एसबीएस नेपाली पडकास्टमा। यो सँगै हामी तपाईंलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। त्यसका साथै यस सामग्रीमा व्यक्त गरिएका स्वास्थ्य सम्बन्धी जानकारी पनि सामान्य प्रकारका रहेका छन्। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस् र यसका साथै यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइन 1311114, बियोन्ड ब्लू 1300224636, सुसाइड कल ब्याक सर्भिस 1300659467 र 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन 1800551800। आपतकालीन अवस्थामा भने 000 अर्थात 000मा फोन गर्नुहोस्। दोभाषी सेवाका लागि 1314500 फोन गर्नुहोस् र मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्। यो जस्तै अन्य सामग्रीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।